اپنے بھی تمام مرحومین اور شہدائے ملت کو شامل کر کے خاص طور پر ذاکر اہل بیت علامہ شہید ناصر عباس آف ملتان کو بھی شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ. ایک صلوات عنایت فرما دی محمد وعلی محمد. اس سے بہتر انداز میں بلند آواز سے ایک صلوات بھیج دیجیے. ہمارے برادری عزیز نے بڑی خوشی ہوئی سن کر اس کمپلیکس کا اعزاز بتایا کہ یہاں پہ ہمارے سب برادران مجلس کے لیے آتے ہیں. ہم بھی اپنا اعزاز بتا دیں کہ ہم بھی جہاں پڑھتے ہیں اکثر جگہوں پہ اور کراچی کے ہمارے اشرے بھی گواہ ہیں کہ پوری دنیا میں نشر ہوتے ہیں کہ ہماری بھی سننے والوں میں الحمدللہ ایک بہت بڑی تعداد اور چاہنے والوں میں بھی ایک بہت بڑی تعداد ہمارے بھائیوں کی ہے. کیونکہ ہم نے یہی سیکھا کہ بجائے پتھر پھینکنے کے کیچڑ اچھالنے کے یہ اللہ نے زبان دی ہے, پھولوں کی برسات بھی تو ہو سکتی ہے, اس سے گلہائے محبت بھی تو برسائے جا سکتے ہیں. دیکھیے ماننا یا نہ ماننا اس کے لیے اللہ نے پابند کسی کو نہیں کیا. لائک حافظ دین, کوئی جبر نہیں ہے دین, مانے یا نہ مانے, مگر پہنچانے کا سلیقہ کیا بتایا ہے قرآن مجید نے, پیغام پہنچانے کا طریقہ کیا ہے, کار رسالت کیا ہے, آدم سے لے کے خاتم تک طریقہ کیا ہے, سلیقہ کیا ہے. کسی نے بھی جبر سے کام لیا نہیں, رہے جبر تو ہوتا رہا ایمان والوں پہ. ایمان والے جابر تھوڑی ہوتے, ایمان والے جبر نہیں کرتے, وہ تو جبر کا شکار ہوتے ہیں ہر دور میں. تو کبھی بھی جبر سے, بلکہ اسلام کیا ایمان کیا دنیا کا کوئی بھی نظریہ جبر سے پھیل سکتا ہے؟ نہیں پھیل سکتا. طاقت کے زور پہ آمریت آتی ہے ویسی بھاگ جاتی ہے. اتنے بڑے بڑے سسٹم دنیا میں آئے اور وہ پھر دنیا کے تاریخی عجائب خانوں کی زینت بن گئے, کیونکہ جبر کے ذریعہ ہے نا, تشدد کے ذریعہ. ایک تشدد کے خلاف دوسرا تشدد کبھی بھی کامیابی کی دلیل. بنی امیہ جابر تھے, بنی عباس نے بھی جبر کیا ان پر سے زیادہ, تو دونوں جابر ہوئے نا, دونوں نے تشدد کیا, تو دونوں ہی ناکام ہوئے, وہ بھی عبرت بن گئے, وہ بھی عبرت بن گئے. تو اس کے مقابلے میں طریقہ کون سا ہوتا ہے؟ دنیا کا کوئی بھی نظریہ, کیسا بھی نظریہ ہو, پھل پھول نہیں سکتا جب تک وہ لوگوں کے دل میں اپنی جگہ پیدا, جو نظریہ دل میں اتر جائے پھر اس کو کوئی بھی طاقت دنیا کی نہیں ہٹا. دیکھیے مثال دیں ہم آپ کو, یہاں سے لے کر چلتے ہیں بات کو آگے. ایک صلوات بھیجیے محمد والے محمد پر. آٹھ سو سال تک اسپین میں حکومت رہی مسلمانوں کی. اب اسی پر بات کو لے کے چلیں گے انشاءاللہ, اور یہیں سے اپنے مضمون کو آگے بڑھا دیں گے. آٹھ سو سال یا ساڑھے آٹھ سو سال حکومت رہی مسلمانوں کی, ختم ہو گئی آٹھ ساڑھے آٹھ سو سال کے بعد. عبد الرحمن الداخل سب سے پہلے پہنچا تھا نا, بنی امیہ کا ایک شہزادہ بچہ, وہ اس نے وہاں حکومت قائم کر لی. مگر جب حکومت ختم ہوئی مسلمان بھی ختم ہو گئے, ختم ہو گئے نا, نیشنلٹی بھی نہیں ملتی تھی کچھ عرصے پہلے تک, اب مل جائے تو مجھے نہیں بات, کیونکہ بہت زیادہ ترقی یافتہ ہو گئے نا. اس سے بھی پچاس سال پہلے تک کوئی اسپین میں مسلمان کو نیشنلٹی مل ہی نہیں سکتی تھی. قانونی صدیاں ہو گئی, ساڑھے آٹھ سو سال کی حکومت کے بعد بھی پانچ ساڑھے پانچ چھ سو سال گزر گئے, ساڑھے پانچ چھ سو سال تک کوئی نیشنلٹی نہیں مل سکتی. جاؤ گھومو پھرو چلے جاؤ, بڑی بڑی ہماری مسجدیں, قرطبہ کی جامع مسجد $5 ٹکٹ ہے, جائیے دیجیے, دیکھیے گھومیے پھریے واپس آ جائیے, دل چاہے تو دو رکعت نماز بھی پڑھ لیں, کوئی پابندی نہیں ہے. الحمرہ کے محلات دیکھیے, $5 ٹکٹ دیجیے, میوزیم ہے جائیے دیکھیے چلے جائیے, رونا روتے ہوئے اپنی عظمت رفتہ کا. لیکن سوال یہ ہے کہ بھئی حکومت ختم ہو جاتی اسلام کیوں ختم ہوا, حکومت ختم ہو جاتی مسلمان کیوں ختم ہوئے؟ ایک سوال سب کے لیے ہے, جواب بھی ہم دیں گے, لیکن بتا رہے ہیں آپ کو, بھئی حکومت ختم ہونا اور ہے. ہندوستان میں مسلمانوں کی حکومت ختم ہو گئی, مسلمان تو نہیں ختم ہوئے, اسلام تو نہیں ختم ہوا. اب بھی جو موجودہ ہندوستان ہے وہاں بھی 20-22 کروڑ 25 کروڑ, وہ کہتے ہیں چلو 20-22 کروڑ تو ہیں نا مسلمان, رہ رہے ہیں نا مسلمان, تو ہے نا, حکومت ختم ہونا اور ہے. وہاں سے اسلام کیوں رخصت ہو گیا, وہاں سے مسلمان کیوں رخصت ہو گئے, سب کو بھگا دیا گیا, جو باقی بچے لے جاؤ, دو چار شپ جو بچے لے جاؤ, باقی سب کو کاٹ ڈالا. اپریل فول اسی کی یادگار کہ پہلے پناہ دی بچائی کہ آ جاؤ سب کو معافی کر, جس کا سب کو کاٹ ڈالا. یکم اپریل, جو آپ اپریل فول جن کو نہیں معلوم وہ مناتے ہیں, اپریل فول یہ ہے کہ مسلمانوں کو الو بنا کے معافی کا غصہ دے کے انہیں جمع کیا گیا, پھر سب کو گاجر مولی کی طرح کاٹ دیا انہیں, ایک بھی نہیں چھوڑا کہ مسلمان یہاں نہیں رہ سکتا. لیکن ہم نے ابھی ہندوستان کی مثال دی آپ کو کہ اسلامی حکومت ختم, یعنی اسلامی حکومت تو خیر کیا رہی, یہاں مسلمان حکمران تھے, مسلمانوں کی حکومت تھی, ختم ہو گئی نا مغلوں کی, مگر مسلمان تو رہے, اسلام تو ہے نا بھائی, مسلمان تو باقی ہیں. اور ملکوں میں دیکھ لیجئے, جمہوری اسلامی میں دیکھ لیجئے, چار سامراجی طاقتوں نے آپس میں اس کو تقسیم کر لیا تھا, ایران کو, برطانیہ, جرمنی, فرانس اور روس. امریکہ تو بہت بعد میں آیا نا, میں ورلڈ وار سے پہلے کی بات کر رہا ہوں, سیکنڈ ورلڈ وار سے پہلے کی بات کر رہا ہوں, یعنی 18ویں صدی, 19ویں صدی اور یہ 20ویں صدی کا شروع کا حصہ. چار نے حصے بکھرے کیے ہوئے تھے, خاص طور پہ 1800 یعنی 19ویں صدی جو کہلاتی ہے 1887 تک چار طاقتوں کے ہاتھ میں تھا. یہ روس, زار روس ایک حصے میں قابض تھا, مازندران اور یمادان وغیرہ, ہاں پپٹ بیٹھے ہوئے تھے, جیسے ہمارے یہاں پپٹ بیٹھے ہوئے ہیں نا, یہ پپٹ بیٹھنا اور ہے کہ وہ صفی خاندان, قاچاری خاندان, فلاں خاندان, فلاں خاندان, بادشاہ بن کے بیچارہ بیٹھا, وہ مسئلہ نہیں, مسئلہ کہ آرڈر کس کا چل رہا ہے, دیکھا کیا جاتا ہے آرڈر کس کا چل رہا ہے, حکم کس کا چل رہا ہے. یہ نہ سمجھے گا کہ قبضہ اس طرح سے ہوتا نہیں, انہیں قبضہ کرنے کی تمیز آتی ہے کہ قبضہ کیسے کیا جائے گا, سارا اسٹاف وہاں سے نہیں لے کے آتے, برطانیہ سارا اسٹاف وہاں سے تو نہیں لایا تھا, کہاں سے ملے اسے, یہی سے ملے نا, نظام چلانے والے تو اسے معلوم ہے کہ ہر معاشرے میں موجود ہیں جن سے میں کام چلاؤں گا, جو مجھے یسر کریں گے. تو بھائی یہی وہاں تھا, تو چار حصوں میں تقسیم تھا, برطانیہ, روس, جرمنی اور فرانس, چار حکومتوں میں تقسیم تھا, بٹوارا ہوا تھا. اتنی یعنی 100-150 سال سامراج کے قبضے میں رہا ہے ایران, آپ یہ نہ سمجھے گا کہ ہمیشہ سے آزاد تھے, وہ نام کی بادشاہت جو تھی وہ اپنی جگہ, جو آئینی بادشاہت تو تھی, ٹھیک ہے ان کو سب ملا, ورنہ آپ کو اگر اور زیادہ آسانی سمجھاؤں تو یہ سمجھے کہ یہ رضا شاہ پہلوی کا عوام جو تھا, رضا خان, اس کو اٹھا کے لے گئے تھے نا انگریز, جب اس نے ان کا حکم نہیں مانا اس کو جا کے قید کر دیا, قید کرنے کے بعد ہی تو اس کے بیٹے کو لا کے بٹھایا ہے, آزاد کہاں تھا بادشاہ, آزاد نہیں تھا, سمجھ میں آ رہی ہے ہماری بات, ایک تاریخی حوالہ دے رہے ہیں آپ کو, کسی رضا شاہ پہلوی کے باپ رضا خان کو, وہ بھی رضا خان تھا, تو اس رضا خان کو اٹھا کے لے گئے تھے, قید کر دیا, قید بھی مر گیا, وہ کالا پانی کی سزا ہو گئی اس کو, انڈیانا میں مار دیا, یہ کسی اور جزیرے کا بھی نام ملتا, وہ مار ختم ہو گیا, وہ گل سڑ گیا, اس کے بیٹے کو پالا تھا. ہمارے یہاں بھی ایسا تھا, بچوں کو لے جاتے ہیں تاکہ ان کا نام غلام محمد, غلام حسین, غلام رسول, غلام علی ہی ہو, ہم یہی سمجھے اپنا ہی ہے, سمجھ میں آ رہی, بچوں کو لے جاتے ہیں پال پوس کے پروان چڑھا کے ہم پر حاکم بنانے کے لیے بھیج دیتے ہیں, وہ دیکھنے میں ہمارا ہے, ہمیں کیا پتا کہ اصل میں کس کا ہے, پالا تو وہاں ہے. لہذا اس رضا شاہ پہلوی کو بعد میں لے کر آئے انگریز, بٹھا دیا کہ اب تم بادشاہ بن جاؤ, یہ ہوتا تھا. خیر جو بات میں کہنا چاہ رہا ہوں کہ چار حصوں میں تقسیم ہونے کے باوجود, سامراجی حکومت ہونے کے باوجود, کوئی ان کا مذہب ان سے چھین سکا, عوام کا مذہب کوئی چھین سکا, نہیں چھین سکا نا, سامراجی طاقتوں کا بے شک وہ ہو, مگر مذہب تو تھا, اسلام تو ہے, مسلمان تو ہیں, مومن تو ہیں, کوئی نہیں چھین سکا. کیوں, فرق کیا ہے, وہی بتانا چاہ رہا ہوں کہ اسپین طاقت کے زور پہ فتح کیا گیا تھا, جبر سے لشکر کشی کر کے اس کو فتح کیا گیا تھا. جب لشکر کشی کر کے فتح کیا گیا تھا تو جناب ان کے دلوں میں اسلام کی محبت تو نہیں تھی, وہ تو اسی پر تھے کہ جب موقع ملے ان کو بھگاؤ, جب موقع ملے ان کو بھگاؤ. جب حکومت ہو گئی, جب بھی یہ کوشش نہیں کی گئی کہ یہاں پر اسلام کو پھیلایا جائے, نہیں, بس اپنی بادشاہت کافی ہے. نتیجہ کیا ہوا کہ جبر کے ذریعے سے جہاں اسلام پہنچا, جب وہاں شکست ہوئی تو اس کے ساتھ ساتھ اسلام اور مسلمان بھی وہاں سے سرحدوں کے پار بھیج دیے گئے. جو بعد میں یہ سارے آباد ہوئے جا کے بوسنیا اور ادھر ادھر مختلف اسٹیٹس میں جا کے جو بچے کچھ تھے آباد ہوئے, وہاں سے نکال دیا گیا. لیکن یاد رکھیے کہ جہاں بھی دلوں کو فتح کیا گیا وہاں حکومت بدل سکتی ہے, دین کوئی نہیں چھین سکتا. حکومت تو بدلی جا سکتی ہے مگر دین کو کوئی نہیں چھین سکتا, یاد رکھیں. تو یہ فاتحین جنہیں ہیرو بنا بنا کے ہمیں پیش کیا جاتا ہے برے صغیر کے, غزنوی, سلجوقی, غوری, غزنوی, کیا 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 کیا, کیا منگول, یہ زمینیں فتح کی تھی ان لوگوں نے, اسلام نہیں پھیلایا تھا, یہ ہندوستان پہ قبضے کا خواب دیکھتے تو قبضہ کر لیا نہیں آ کے. اسلام پھیلانے والے یہ نہیں تھے, اسلام پھیلایا تھا ان اولیاء اللہ نے جو یہاں کے لوگوں کے زخموں کا مداوا کرنے کے لیے آئے تھے. ان کے دل زخمی تھے, مجروح تھے, اب اسلامی لشکر کا نام سنتے ہی دہل جاتے تھے, ڈر جاتے تھے, جانتے تھے کہ شہر جلائے جائیں گے, بستیاں جلائی جائیں گی, عورتوں کو کنیزیں بنا بنا کے سینکڑوں ہزاروں کے حساب سے بھیج دیا جائے گا, کانپتے تھے گھوڑوں کی آواز سے کہ اب یہ آئے حملہ آور ہماری قتل و غارت گری کریں گے. ان زخموں پہ مرہم رکھنے کے لیے وہ اولیاء اللہ جو بکھرے ہوئے ہیں عبداللہ شاہ غازی سے لے کر خواجہ اجمیری تک, یہ وہ لوگ ہیں جنہوں نے دلوں کو فتح کیا تھا, جنہوں نے زمینیں فتح کی تھی چلے گئے. آپ کے ہیرو ہیں, ہندوستان کے ولن ہیں, جا کے ان کی تاریخ میں پڑھ لیجئے, ان کے ولن ہیں. لیکن یہ اولیاء اللہ سب کے لیے, کیوں؟ انہی نے جبر نہیں کیا, اس لیے ان کے محفلوں میں شیعہ, سنی, ہندو, سکھ, عیسائی, اور اگر میری بات کا یقین نہ آئے تو لاہور جا کے دیکھ لیجئے, میں اپنی آنکھوں سے دیکھ کے آیا ہوں, میں سنی سنائی بات کرتا ہی نہیں, میں نے اپنی آنکھوں سے دیکھا کہ سکھ بھی ہندو بھی ان درباروں پہ حاضری دینے آ رہے. کیوں؟ وہ کہتے ہیں اللہ کے اوتار ہیں. کیوں؟ انہیں نے انسانیت کا درس دیا. یہ بری امام جن پہ جھگڑا کرتے ہیں آپ, اس جھگڑے میں بھی ایک لطف ہے. تو کچھ تو کردار تھا نا, سید عبداللطیف موسوی المعروف حضرت بری امام رحمت اللہ علیہ کا, کہ اہل سنت کہتے ہیں ہمارا, اہل تشیع کہتے ہیں ہمارا, کچھ تو تھا نا. اس کا مطلب انہیں اس سے غرض نہیں تھی, وہ انسانیت کا درس دینا. ان کی تعلیمات کے دو محور ہوتے تھے, یاد رکھیے گا, اولیاء اللہ کی تعلیمات کے دو محور, ایک توحید, ایک عشق رسول و آل رسول. اللہ کے سوا کسی کی عبادت, یعنی معبود سمجھ کے کسی کی عبادت نہ کرنا, وہ اللہ جس کی عبادت ہو, اور عشق رسول و آل رسول کے بغیر تمہاری کوئی عبادت, کوئی اطاعت قبول نہیں. وہ ہم پڑھ چکے کیونکہ ابھی بالکل ماضی قریب میں, کیونکہ اشرہ پڑھا ہے اور یہ اللہ کی خدمات پہ, لہذا ہم نے صرف اشارہ کیا کہ اولیاء اللہ کا رابطہ کہاں ملتا ہے, جا کے ڈھونڈ لیجئے کہ اولیاء اللہ اپنا بڑا کسے مانتے. تو کوئی بھی جب یہ اسلامی نظریہ پھیلا یہاں, تو سب کے سب کوئی باہر سے آئے ہوئے تو مسلمان نہیں تھے, سب چنگیزی, سادات اور مغل تو نہیں تھے. بھائی یہاں بھی تو اسلام پھیلتا, اسلام تلوار سے تھوڑی پھیلا تھا. تلوار نے جو برے اثرات ڈالے تھے, ان برے اثرات کو زائل کرنے کے لیے یہ اہل بیت کے غلام آتے تھے اور لوگوں کے دلوں پہ حکومت کرنے کا راز بتاتے تھے. اسی لیے بادشاہوں کے مزار مٹ گئے, سوائے جو میوزیم کے جیسے تاج محل وغیرہ باقی رہ گیا, وہ الگ چیز, وہ دیکھنے کی چیز ہے, ٹکٹ لگا کے, وہ بھی دوسری چیز ہے, لیکن باقی تو نہیں بچا نا کوئی, سب مٹ گئے. مگر ان اولیاء اللہ کا راج لوگوں کے دلوں پر ہے یا نہیں ہے؟ دیکھیں ان کا اتنا بڑا راج ہے کہ حاکم وقت کو چاہے وہ دل سے مانے نہ مانے, مگر ان کے سالانہ جب ان کی برسی آ جائے تو چادر چڑھانے کے بہانے ضرور جانا پڑے گا تاکہ دنیا دیکھ لے, میری قوم دیکھ لے کہ میں بھی مانتا ہوں. اب کس کی حکومت اچھی ہے؟ حضور آگے آنے میں تو مجھے, مجھ سے بات نہیں ہوگی سرکار, پھر مسئلہ ہو جائے گا, آپ نہیں اچھا نہیں لگے گا. ویسے آپ ایک بار اور بلند آواز سے صلوات عنایت فرما دیجئے, اجازت, آپ کی اجازت سے. اللہ بات آہستہ سے سمجھ میں آ رہی ہے نا کہ کیوں یہ جاتے ہیں. وزیر اعلیٰ صاحب چلے جا رہے ہیں, وزیر اعظم صاحب چلے جا رہے ہیں, صدر صاحب چلے جا رہے ہیں, پھولوں کی چادر لیے, دل سے مانے نہ مانے, ٹی وی پہ خبریں آئیں, अखबार में आ जाए मैं गया था बरी इमाम, मैं गया था शाहबाज कलंदर, मैं गया था दातागंज वश के मजार पे, तो आखिर वजह क्या है भाई? कोई तो वजह है ना। जानते हैं कि हमारा राज खत्म होने वाला है, इनका राज खत्म होने वाला नहीं है, क्योंकि इन्होंने तलवार से हुकूमत हासिल करने की कोशिश नहीं की। ये तो चाहते थे कि एक आए मगर दिल से आए, यानी वही पॉलिसी जो करबला से चली आ रही है, एक हो मगर हुर तो हो। यहां मजमा इकट्ठा करने वाली बात नहीं है इस्लाम में, ना ईमान में मजमा इकट्ठा करने वाली बात नहीं, एक हो मगर हुर जैसा हो, उसी पॉलिसी पर। लिहाजा जबर से कभी कोई नजरियात नहीं फैला कर, जो आज भी आप देख रहे हैं कि जबर तशद्दुद से जो अपनी बात मनवाना चाहता है, भाई कहां तक मनवाएगा? जबर तशद्दुद मिट जाएगा, मजलूमियत जिंदा रहती। अल्लाह का दीन मजलूमियत से फैला, 70,000 के लगभग, सही तादाद तो कोई नहीं जानता, लेकिन कह जाता है, आयत में आता है कि बनी इसराइल के 70,000 अंबिया को शहीद किया गया, तो मैं इसको लगभग कह रहा हूँ, मुमकिन है मुहावरे की जबान में कहा गया हो 70,000 मरतबा, ये होता था उस जमाने में, खैर जबान के इस्तेमाल में, तो 70,000 के लगभग, या यूं कहिए कि हजारों अंबिया को कत्ल कर दिया गया, यानी उन सब की मजलूमियत का निचोड़, मजलूमियत का असर इस्लाम के गलबे की सूरत में आया, इस्लाम के गलबे की सूरत में आए ना, तमाम अंबिया की मेहनतों का समर, पैगंबर खत्मी मर्तबा सल्लल्लाहु अलैहि वसल्लम, बस यही यही हमारा मजमून चल रहा है। अब देख लीजिए कुरान मजीद में कि तमाम अंबिया के मकामात कहां कहां अल्लाह ने क्या क्या बयान किए, किस किस तरह से बयान किया, उनके मोजिजात को भी बयान किया। मोजिजा यानी इज्ज से, जिसे कोई भी दूसरा करने से कासिर हो, आजिज हो, नहीं कर सकता, मोजिजा उसे नहीं कहते कि जिसको अगरबत्ती से ढूंढा जाए, करामत हो सकती, बहुत सारी चीजें जो हमारी अक्ल में नहीं आती है ना, साइंसी कमालात कितने हैं जो हमारी अक्ल में नहीं आते, क्या वो सब मोजिजे हैं? हालांकि मजाजन कहा जाता है कि साइंस का मोजिजा है ना, क्यों कहा जाता है? क्योंकि हर आदमी करने से आजिज है, मगर उसे भी हकीकी मोजिजा तो नहीं कहा जा सकता, क्योंकि जानते हैं कि इंसानी अक्ल का कमाल है। तो अंबिया को जो मोजिजा दिया जाए, मोजिजा दिया जाता है, वहां इंसानी अक्ल आजिज है भाई, इंसानी अक्ल वैसा दूसरी चीज बनाकर नहीं ला सकती, उसे कहा जाता है मोजिजा, कि जहां इंसानी अक्ल आजिज आ जाए, जहां कोई इंसान उसकी कॉपी तैयार कर ले तो वो मोजिजा नहीं रहा, कोई कर ही नहीं सकता था, इसलिए कोई जवाब नहीं ला सकता था अंबिया के मोजिजों का, तो उसे मोजिजा कहा जाता है। हाँ, करामत कोई ऐसा काम हो जाए जो मेरी अक्ल में ना आए, मसलन मिसाल के तौर पे 200 साल पहले का आदमी जिंदा हो जाए, कोई उसको बिठाइए आप और टीवी खोल दीजिए, उसके सामने सजदा कर लेगा, आप उसे कहिए खुदा है, वो तो सजदा कर लेगा, उसे क्या पता क्या चीज है, वो कहिए इतने से डब्बे में क्या क्या हो रहा है भाई, इसमें पूरी दुनिया चली आ रही है, मोबाइल रख दें, फेसबुक, जैसे कल मैंने कहा कि मैं तो आज ही दूं, मुझे तो सब इस्तेमाल नहीं आती, अब मुझे बताइए आप जो कहेंगे मानेगा नहीं मानेगा, कहो मैं पैगंबर हूं, देखो तुम्हें क्या क्या दिखा रहा हूं, क्या देखना चाहते हो बताओ, कौन सा मुल्क देखना, ये लो ये देखो, और बताओ चांद के बारे में, ये लो चांद के बारे में, सजदा कर लेगा नहीं कर लेगा, क्यों? उसके लिए तो ये अजीबोगरीब चीज हुई ना कि ये क्या, इसने ये क्या क्या बना लिया, क्या है सामने, जब तक समझाओ समझाओ फिर मर जाएगा सदमे से, खौफ से मर जाएगा, किसी चीज को देख के डायनासोर टीवी पे देखेगा मर जाएगा कि तो मुझे खाने आ रहा है कि नहीं ऐसा, तो क्या है, हम आजिज होते हैं ना बात चीजों से, लेकिन साइंसी कमालात, इसलिए कहता है साइंस का मौजूदा मजाजन कहा जाता है, हकीकी मौजूदा नहीं, यानी इंसानी तरक्की का कमाल है। अंबिया को जो अल्लाह मौजूदे देता है वो ऐसा मौजूदा है, अंबिया के मौजूदे का जवाब कोई कयामत तक ला नहीं सकता, कोई भी नहीं ला सकता। मसलन जनाबे सुलेमान को हैवानों, एक सलवात भेज दीजिए, परिंदों की बोली सिखाई। आज कोई बहुत कोशिश करके, ये नेशनल ज्योग्राफिक किस्म के चैनल हैं, इस पे कभी कभी देखा मैंने कि वो दिखाते हैं कि साहब एक आदमी को किसी को दिखा रहे हैं जो मुर्गी की जबान 50 साल में सीखी गया, उसने कुड़कुड़ा कुड़कुड़ा के उससे बातें कर रहा, एक आदमी साढ़े छह अरब इंसानों की दुनिया में एक आदमी जिसने कोशिश की, एक, अब वो भी कह रहा है मैं सीख गया, अब हमें क्या पता वो क्या कह रहा है, मुर्गी क्या कह रही है, हमें तो नहीं पता ना। वो कह रहे हैं वो भी कुड़कुड़ कर रहा है, वो भी कुड़कुड़ कर रही है, वो बातें समझ रहे हैं, दूसरे की बातें अब समझ रहे हैं नहीं समझ रहे हैं, ये तो कौन जाने भाई है, हमें क्या मालूम क्या कह रहा है, जो भी कहते भाई ठीक है भाई सही होगा, कह रहा है तो सही होगा, हमें क्या मालूम, ऐसे ही है ना। लेकिन जनाब सुलेमान को तमाम परिंदों की, वहां कोई कैद नहीं है, तमाम परिंदों की बोली सिखा दी अल्लाह ने। अब कयामत तक कोई जनाब सुलेमान के इस एक मोजिजे का जवाब नहीं ला सकता। चींटियों की गुफ्तगु जनाबे दाऊद ने समझी थी कि नहीं समझी थी, समझी थी ना, जब ही तो मुस्कुराए थे चींटी ने कहा भाई इतना बड़ा लश्कर है हट जाओ कुचल के गुजर जाएगा, है कि नहीं है। तो अब देखिए अल्लाह जो मौजूदा दे रहा है पैगंबर को उसका कोई जवाब है, किसी के पास कोई जवाब? जनाबे सुलेमान के तो बहुत सारे कमालात, हमने तो एक तरफ इशारा किया, वो पढ़ते रहते वक्तन फवक्तन। जनाबे मूसा को कलाम करने का मौजूदा दिया, कलाम करते थे ना, कलीमुल्लाह है, अल्लाह से कलाम करते थे भाई। बात यह है कि जब अल्लाह से कलाम करते थे और अल्लाह उनसे कलाम करता था, कुरान मजीद में इसका जिक्र मौजूद है, कितनी जगह अल्लाह ने आवाज दी, मत डरो मूसा मैं तुम्हारा रब हूं, करीब आओ वापस ना जाओ, खौफ ना खाओ, ऐसे ही है ना, मत डरो मूसा फेंक दो असा को, गुफ्तगू हुई है। तो अब ये तो तय है ना कि गुफ्तगू हुई, तो अब किसी तो लहजे में गुफ्तगू हुई होगी, कोई तो लहजा, लेकिन अकली बात कर रहा हूं मैं, नाम वाम किसी का नहीं ले रहा, मैं तो ये कह रहा हूं कि जब गुफ्तगु हुई तो कोई तो लहजा मशीयत ने इख्तियार किया ना। अब मशीयत कौन सा लहजा इख्तियार, मशीयत को कौन सा लहजा इख्तियार करना चाहिए ये बताइए। जो लहजों का खालिक है, अंबिया में मशहूर है लहने दाऊदी, अंबिया में मशहूर है लहने, इतना खूबसूरत इतना प्यारा लहन था कि जब आयात इलाही की तिलावत करते थे तो चरिंद परिंद दरिंद सब जमा हो जाते थे। इसी तरह जनाब पैगंबर खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम कि अजदाद में दो तीन का लहन मशहूर है, मगर उसमें सबसे ज्यादा मशहूर है काब इब्ने लुई, जनाब काब इब्ने लुई कि जब वो, और इसी तरह और अजदाद ने और पीछे चले जाए तो जनाब अदनान के अदमाद माद के बाद नजार, नजार का लहन भी बहुत मशहूर कि जब जनाब आवाज देते तो सारे ऊंट ऊंट भेड़े बकरियां सब उनके पास आके बैठ जाते थे। तो अब इतने खूबसूरत खूबसूरत लहजे अल्लाह ने कुरान में उनका इशारतन जिक्र किया, इन लहजों का जिक्र किया, और रिवायात में बड़ी तफसील से है, सीरत निगारों ने तफसील से इन लहजों का जिक्र किया लहन का। तो अल्लाह ने किसी के लिए तो लहन दिया ना, किसी काम के लिए तो लहन दिया है, ये खूबसूरत आवाज अल्लाह का दिया है ना भाई, अच्छी आवाज किसका दिया है, अल्लाह का। कुछ उसको पॉलिश करके और अच्छा बना लेते हैं, और अच्छा बना लेते हैं। अब ये लहन जो अल्लाह दे रहा है, ये लहजा जो अल्लाह दे रहा है, अब एक उसको गुलूकार भी इस्तेमाल कर रहा है, कहता भाई तो अल्लाह की देन है, अल्लाह ने तो दिया है, तो अल्लाह ने बहुत सारी चीजें दी हैं, अच्छे काम के लिए भी बुरे काम के लिए भी, आंखों से भी दोनों काम लिए जाते हैं, हाथों से भी दोनों काम लिए जाते हैं, अक्ल से भी दोनों काम लिए जाते हैं, अच्छे भी और बुरे भी, तो हर चीज का भाई एक पहलू मुस्बत है एक पहलू मनफी है। कि किसी गाने वाले से पूछो तो वो कहता है भाई अल्लाह ने दिया क्यों है, अल्लाह ने इसलिए भी तो दिया होगा कि तू अच्छी आवाज में तिलावत कर ले, कारी अब्दुल बासित अब्दुल समद की तरह खूबसूरत आवाज में, या हमारे बच्चे बहुत खूबसूरत खूबसूरत आवाजों में करात करते हैं, कारी बन जाए, इसलिए भी तो दिया होगा अल्लाह ने, इसलिए भी तो दिया होगा कि उससे उसकी हम्द जरा ऐसी बयान करके लोग सिमट सिमट के आ जाए। अब मैं एक मिसाल नहीं देना चाहता, हमारे एक दोस्त बड़ी मिसाल देते थे, ये नहीं बताना चाहता, कहे कि बाल किसी की आवाज सुनते तो कहते थे कि भाई इसकी आवाज सुन के तो और जी चाहता है दूर भागो इबादत से, आवाज देने वाला तो सही रखो कम से कम, कि जिसकी आवाज में कशिश तो हो, है ना, कितना खूबसूरत आवाज में। मसलन वो मिसाल उसको ना समझिएगा, मैं अब नई मिसाल देने जा रहा हूँ कि आप देखिए कि खुद अजान जो देने वाले हैं उनमें कैसे कैसे कशिश वाले होते हैं, यानी उनकी अजान इतनी खूबसूरत होती है कि जी चाहता है कि बस सुने जाओ, खड़े होके सुने आदमी, आवाज इसलिए भी तो दी है, लहन इसलिए भी तो दिया कि उससे अल्लाह की हम्द बयान करो, लहन इसलिए भी तो दिया कि उससे अल्लाह के हबीब की नात पढ़ो, अब ये और बात है कि आज नाच भी हो रही है तो वो भी उसी स्टाइल में हो रही है कि बच्चा बेचारा उसमें भी नाचने लगता है, उसे पता ही नहीं कि नाच, क्योंकि वही म्यूजिक सुन रहा है, वही मौसीकी सुन रहा है, तो कहता है ये भी नाचने की चीज होगी। कभी हम बचपन में सोचा करते थे कि ऐसा नहीं हो, लोग कहते थे कि ऐसा भी होगा तो हम हैरान होते थे कि ये कैसे हो सकता है कि नात को इस तरह से पढ़ा जाए, हम्द को इस तरह, लेकिन अब हो रहा है माशाल्लाह, लोग थिरक थिरक के हम्द भी पढ़ रहे हैं, लोग नाच नाच के नात भी गा रहे हैं। सलावात भेजिए मोहम्मद आले मोहम्मद। अब इससे आगे की मंजिल खतरनाक है, वहां नहीं जाना चाहता, क्योंकि मुझे अपना मतलब पहुंचाना मकसूद है कि आप तक अपना माफी जमीर पहुंचा दिया जाए किसी तरीके। तो लहन है ना, तो अब जो लहन का खालिक है, जो लहजे का खालिक है, जिसने खुद लहजे को खल्क किया, जिसने इस लहन को खल्क किया, जब वो कलाम करेगा तो किस लहजे में करेगा, जब वो कलाम करेगा तो किस लहजे में करेगा, जो लहजों का खालिक है वो कलाम करेगा, तो यकीनन जो लहजों का खालिक है वो उस लहजे में कलाम करेगा कि जो पसंदीदा तरीन हो, आसान अल्फाज में यूं कह दूं मैं, जो महबूब तरीन हो सुनने वाले के लिए, उसी लहजे में कलाम करेगा ना। बस मसला हल हो गया, ये तो तय हो गया कि कलाम हुआ। हाँ, अगर कलाम ना हुआ होता जनाबे मूसा से, फिर कोई ये इश्काल या एतराज कर सकता है, ये एतराज वारिद कर सकता है कि भाई वहां तो वही के बाद है, कद ओहा इला अब्देही मा ओहा, बस फिर वही कर दी जो अपने बंदे की तरफ वही करना थी, वहां गुफ्तगू का तो जिक्र नहीं। तो भाई ये एतराज उस वक्त वारिद होता है जब अल्लाह ने किसी नबी से गुफ्तगू न की हो, गुफ्तगू तो की है ना। तो ये तो नहीं हो सकता कि जनाब मूसा के पास जो मौजजा हो रसूल के पास वो ना हो, सुलेमान के पास मौजजा हो रसूल के पास वो ना हो, जनाब दाऊद के पास वो मौजजा हो पैगंबर के पास वो ना हो, जनाब ईसा के पास मौजजात हो और पैगंबर के पास ना हो, जनाब नूह के पास हो पैगंबर के पास ना हो। तो जाहिर है जितने भी अंबिया के मौजजात हैं वो सब जमा है ना रसूल की जात में, नहीं ये तो सीधी बात है, बल्कि हकीकत इसके बिल्कुल बरक्स है। हकीकत क्या है? हकीकत ये नहीं है कि तमाम अंबिया के मौजजात को अल्लाह ने जमा कर दिया पैगंबर खत्मी मर्तबत की जात में, नहीं, बल्कि हकीकत ये है कि पैगंबर खत्मी मर्तबत की जात में जो मौजजात थे वो बांटने शुरू किए तो 1,24,000 को मिले हैं। या ये जोश मोहब्बत और जोश अकीदत का जुमला ना समझेगा, वो तो है अपनी जगह, वो तो जोश अकीदत तो है, जोश मोहब्बत तो है, वो दीवानगी तो है, मैं जानता हूं अपनी इस दीवानगी को, ये तो है, लेकिन याद रखिए कि इसमें बड़ी दलीलें हैं, इसमें बड़ी दलीलें, ये बटे हैं तो वहां मिले भाई, ये नहीं कि उन सब के जमा करके रसूल को दिए। वो कल जो मैंने जैसा कि अर्ज किया, वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, आलमीन बाद में है, रहमत उसके लिए बना है भाई, वो मकसूद कायनात है ना, उसके लिए वो वजह तखलीक कायनात है, उसके लिए सब बना है। तो अब समझ में आ रही है बात, तो बस अब आप नतीजा निकाल लीजिए कि बात तो हुई, शबे मेराज में बात हुई कि नहीं हुई, और किस मकाम पे भी जहां किसी मखलूकात में से किसी का गुजर नहीं हो सकता, मखलूकात ने ऐलान कर दिया, यानी मखलूकात की ताकत के मजहर जनाब जिब्राइल अलैहिस्सलाम ने ऐलान कर दिया, अब इससे आगे नहीं जा सकता, बाल बराबर भी आगे गया तो परे परवाज जल जाएंगे। उस नूरुल अनवार की मंजिल में दाखिल होने के बाद गुफ्तगू हुई कि नहीं हुई? भाई गुफ्तगू हुई तो अब कोई तो लहजा इख्तियार किया होगा, कोई तो लहजा, तो बस मेजबान मेहमान का मिजाज जाशना है कि नहीं, बल्कि खालिक मिजाज रिसालत है, जानता है कि कौन सी आवाज कानों में रस घोलती है। इतना काफी आपके लिए, इतना इशारा बहुत है। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। नहीं, इससे बेहतर अंदाज में बुलंद आवाज एक सलवात इनायत फरमाइए। बात समझ में आई? बस इसलिए वमा मिन गायबतिन फिस समाए वल अर्स इल्ला फी किताबिन मुबीन, कोई चीज आसमानों में और जमीन में ऐसी पोशीदा नहीं जिसका जिक्र हमने किताब मुबीन में नहीं रख दिया। बस जिसके पास जितना इल्म है उतने ही कमालात की मंजिल पर है, और इसमें भी याद रखिए मुसबत भी है और मनफी भी है, ये ना समझिएगा। हाँ, हर सड़क के किनारे बैठे हुए नाम निहाद आमिल को आमिल मत समझ लीजिएगा, वो अपनी तकदीर नहीं बदल सकता, आपकी कहां से बदलेगा, इस चक्कर में ना पड़ा कीजिए। ये सब जहालत की बातें हैं, जो कुरान मजीद की तिलावत करने का आदि है, जो पंच वक्ता नमाज का आदि है, वो इत्मीनान रखे उस पर कोई चीज असर करने वाली नहीं होती। जो मौला ने फरमा दिया इतना आसान नुस्खा कि रात को 3 बार सूरह कुल वल्लाह बहुत पढ़ के सो जाओ, तो फिर उसके बाद क्या ढूंढते फिर लोगों को जाके इधर उधर, कि तक वो तो सड़क पे बैठे हुए इसीलिए कि कोई ना कोई तो फंसेगा आके। और मैं अर्ज करता हूँ आपके यहाँ नहीं किया लेकिन और कहीं मैंने बताया, मैंने कहा भाई दुनिया का एक आदमी बता दो जो परेशान नहीं है, वो ओबामा तक परेशान है, उससे पूछो उसे भी तावीज चाहिए। एक आदमी बता दो मुझे दुनिया के जो परेशान नहीं है, बादशाह है तो परेशान, वजीर है तो परेशान, गरीब है तो परेशान, अमीर है तो परेशान, शादी ना करने वाला परेशान, शादी करके परेशान बेचारा, है कोई ऐसा मुझे बताइए। अब ये पूरी मिसालों को मैंने समेट दिया 3-4 जुमलों में, तो भाई कोई है ऐसा? अरे भाई परेशानी सबको परेशानी है, लेकिन वो माहिर नफ्सियात थोड़ी सी नफ्सियात जानता है, उस नफ्सियात से खेलता है, आपको देखता है हाँ किसी करीबी अजीज ने कुछ कर दिया, अब आपका दिमाग दौड़ रहा है, फुप्पो से झगड़ा चल रहा है आजकल, खालू से झगड़ा चल रहा है, मुमानी दुश्मन हुई हो यकीन उसने, क्योंकि करीबी है कोई आपका बहुत, अब कहीं ना कहीं तो खानदान में किसी से तो हालात कशीदा होते हैं भाई, कौन सा दुनिया का ऐसा खानदान है जिसमें आपस में रंजिशें ना हो, पैगंबरों के खानदान में और घरों में रंजिशें थी कि नहीं थी, जनाबे लूत जनाबे नूह अलैहिम सलाम और कहीं ना जाए वहीं तक रहिए, तो देखिए है ना ऐसा, कैसा हुआ कि नहीं हुआ, तो अरे भाई कहीं भी जाओगे घरों की रंजिश तो मिलेगी, उसे पता है कि ये मसला तो कॉमन है, ये मसला तो कॉमन है कि कोई खानदान ऐसा नहीं जिसमें आपस में रंजिश ना हो, कब बहुत करीबी है आपका, अब आप जना बड़े में नाम के नाम नहीं बता सकते और नाम बताएगा भी नहीं कभी आप, क्योंकि खुद फंस जाएगा नाम लेके, उसकी मुसीबत आ जाएगी, लिहाजा ये मैंने एक मिसाल दी, इशारा दिया कि ऐसा नहीं है, कुरान मजीद में तुम्हारे दिलों के अमराज की दवा है। मौलाए आरिफान मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलाम फरमाते हैं फी है शिफा उस सुदूर, इसी कुरान तुम्हारे दिलों के अमराज, चाहे वो जाहिरी हो चाहे वो बातिनी, दो तरीके दो तरह से दिल मरीज होता है ना, देखिए कुरान का जाहिर भी हुज्जत है और बातिन भी, वो बातिन दर बातिन दर बातिन वहां तक कहां जाए, इसलिए आम इंसान के लिए कई जाहिर हुज्जत है तुम्हारे लिए, हाँ फिर वो औलिया अल्लाह जिनकी मंजिलें आगे की मंजिलें हैं वो जानते हैं कि उसकी क्या क्या मंजिलें, तह दर तह तह दर तह क्या मानी और मफाहिम इसमें छुपे, फी है शिफा और सुदूर, सामने के जो दिल के मरीज हो तुम, जो दिल हो जाता है मरीज उसके भी इसमें इलाज है, और वो रूहानी अमराज जो तुम्हारे दीन को डैमेज करते हैं, तुम्हारे अकीदे को डावा डोल करते हैं, तुम्हारे अकीदे को ढिलमिल यकीन बनाने की कोशिश करते हैं, उस रूह का इलाज भी इसी में इसी कुरान मजीद में मौजूद है। अब वो तलाश करने वाली बात है ना, जब इंसान किसी वादी में दाखिल होता है फिर उसे इलाज मिलता चला जाता है, का इलाज है इसी में, पिए शिफा सुदूर, तुम्हारे सीनों के अमराज, दिल के अमराज, दिल के अमराज की मैंने किस्में बता दी ना, वो कहते हैं कि दिलों के हवाले से बात की जाती है, जब कहते हैं इसका दिल खराब है, इसका दिल काला है, इसका दिल ही अच्छा नहीं बल्कि रूह तक, अब देखिए यूं और आसान हो जाएगा हमें समझाना बात को, गदी के कुरान मजीद में जा बजा इरशाद हुआ कि इन्नी हमने तुमको खल्क किया व नफख तो फी है मेर रूही, अपनी रूह में से तुम में फूंक दिया, ऐसे ही है ना, ये जो इंसान में रूह फूंकी गई किसकी है, मत घबराइए कुरान मजीद कह रहा है नफख तो फी है मेर रूही, अपनी रूह में से, ये रूह क्या है, अमरे आपसे सवाल करते हैं रूह के बारे में, कुल रूह मिन अम्र रब्बी, इसे कहिए कि रूह अम्र रब्बी में से एक अम्र है, ये कैसा अम्र है, अभी मैंने आपके सामने मिसाल दी नफख तो फी है मिन रूही कुरान मजीद से, कि हमने अपनी रूह में से इसमें फूका, अब आप बताइए कोई शैतान सिफत आदमी मिले तो आप कहते इसमें शैतान की रूह घुस गई है, अरे भाई सोचिए क्या कह रहे हैं आप, कहते हैं ना इसमें यजीद की रूह घुस गई है, इसमें फिरौन की रूह घुस गई है, है, इसमें नमरूद की रूह घुस गई है, होता है कि नहीं होता? और कोई अच्छाई हो तो उसमें भी भाई, ये तो इसमें तो हातमताई की रूह घुसी हुई है, रूह तो एक ही। कभी गौर नहीं किया आपने? कहते बड़ा बदरू है, बदरूहों का साया है, अबे रूह तो एक ही है। ये बदरूह कहां से आ गई, ये अच्छी रूह कहां से आ गई, ये पाक रूह कहां से आ गई, सोचने की बात है ना। तो हमारा बार बार कहना और उलमा का मना भी ना करना, ये खबरदार क्या कह रहे हो, किसी ने आज तक टोका? आपने अगर किसी को कहा बड़ा बदरू है, इसमें पता नहीं किसकी बदरू घुसी हुई है, बदरूहों का साया, किसी आलमी ने खबरदार क्या कह रहे हो, नफक तो फी है मेरी रूही, मैंने अपनी रूह डाली है, नहीं, यही समझाया जा रहा है। मिन अम्रे रब्बी, यही तो वो राज है, सरबस्ता राज। मगर यूं समझ लीजिए कि अल्लाह नूरु समावात वल, आसमान और जमीन का नूर किसकी जात है? अल्लाह की जात, यानी कायनात में, आलमीन में जो कुछ भी है, जैसा भी है, जहां भी है, उस सब में अल्लाह का नूर कार फरमा है, अच्छा है या बुरा जी, छोटा है या बड़ा, हर चीज में अल्लाह का नूर कार फरमा। बस दर्जा बंदी है कि नहीं है, रोशनी अच्छी भी होती है, रोशनी बुरी भी होती है। अब वो इतनी तफसील में जाने का वक्त नहीं, मगर इशारा समझ में आ गया, ये मेरा अमर है, अमरे रब्बी है, ये रूह अच्छी भी हो सकती है, रूह बुरी भी हो सकती है। इसीलिए नफ्स के लिए कितनी किस्में बनाई गई, नफ्स से मलकूती, या मुझे तो खैर मैं तो जानता भी नहीं, सर सुलूक और उरफा की बातें मुझे तो अली बेबी उसकी नहीं पता, लेकिन जो सुन लेता हूँ उलमा से दो चार लफ्ज वो याद कर लेता हूँ। ये नफ्स मलकूती, मलाइका में भी रूह है कि नहीं है? एक किस्म की रूह तो वहां भी है, क्योंकि उनकी भी रूह कब्ज की जाएगी, उन्हें भी मौत आएगी, याद रखिएगा, मारा जाएगा उनको भी, यानी उन पर भी मौत हावी आएगी, तक मलकुल मौत को भी मौत। लेकिन नफ्स से समझ लीजिए कि नफ्स का खालिक कौन है? अल्लाह। लेकिन नफ्स मलकूती भी है, और फिर नफ्स की किस्में करते हैं, उरफा नफ्स नासूती और लाहूती और पता नहीं क्या 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 क्या, नफ्स शैतानी, नफ्स हैवानी। अभी उन तीन को तो छोड़ दीजिए, कुरान मजीद में वजाहत के साथ हैं, नफ्स अम्मारा, नफ्स लवामा, नफ्स मुतमइन्ना, वो तो अलग, उसके बाद जो की गई है किस्में कितनी की गई हैं, नफ्स हैवानी और नफ्स फला, नफ्स फला, नफ्स फला करते चले जाइए, अब नफ्स शैतानी यहाँ तक है, इसका नफ्सी खराब है कि नहीं है? बस ये वो मंजिले हैं कि जब इंसान को एक बात समझ में आए, सिरा पकड़ ले, तो उसको सब चीज समझ में आती चली जाती कि बेशक अल्लाह के अम्र का नाम है रूह जो फूंकी गई है, लेकिन इंसान जिस तरह की जिंदगी गुजारेगा उसको उसी से ताबीर किया जाएगा कि ये नफ्स कैसा है, हत्ता के नफ्स मुज़तरबा भी है कि नहीं है? नफ्स मुज़तरबा। और अल्लामा नक़्क़न साहब अल्लाह मकामहु सैयदुल उलमा ने एक जगह नकल किया है इस बात को बड़े अच्छे अंदाज में कि नींद का ताल्लुक नफ्स के साथ, नफ्स मुतमईन हो तो नींद आती है, नफ्स मुजतरिब हो तो नींद। लाख में आपका मेहमान बना हूं, आपने 8 बजे बेहतरीन कमरा हमारा सजा के हीटर वीटर चला के मौलाना सो जाए, अरे कहां से सो जाऊं, मैं कराची का आदमी, 2 बजे तो रात को शाम होती है मेरी, मैं कहां से सो जाऊं, जबरदस्ती लिटा दिया, सो तो नहीं सकता ना, लेटना बस में है, सोना बस में थोड़ी, सोना तो बेचैनी से करवट ही बदलता रहूंगा, जबरदस्ती मुझे दूसरे दिन भागूंगा कहीं और, तो भाई तो 8 बजे कहता है सो जाओ, मैं कहां से सो जाऊं 8 बजे, 8 बजे तो सुबह होती है हमारी, 8 बजे कहां से सो जाएंगे। खैर जनाब, तो अब ऐसा है ना कि नफ्स मुतमईन हो तो नींद, नफ्स मुस्तरिब हो तो नींद। ऐसे वाकयात होते हैं कि रात भर नींद नहीं आती, उड़ जाती है, हमारे साथ भी ऐसा होता है, आपके साथ भी ऐसा होता होगा, रात भर बेचैन है, क्यों? नफ्स बेचैन, नफ्स मुतमईन हो तो नींद आती, नफ्स मुस्तरिब हो तो नींद नहीं आती। बस इस नफ्स का सौदा है अल्लाह के यहां, इस नफ्स का सौदा है, बात सोने जागने की नहीं है, बात इत्मीनान की है। अगर नफ्स मुस्तरिब हो तो नींद नहीं आएगी, चाहे कोई भी साथ हो, नफ्स मुतमईन हो तो तलवारों के दरमियान भी ऐसे सुकून से सोएगा कि दुश्मन आके उठाएगा, तलवारें चारों तरफ हो, مگر پھر ایسے سوئے گا کہ دشمن ہی آ کے اٹھائے گا. تو اس لیے قرآن مجید نے ان چیزوں کو بیان کیا کہ ان معجزات کو دیکھ لو انبیاء کے, تو تمہیں اندازہ ہو جائے گا کہ علم رسول کیا ہے. اور جب علم رسول کا علم ہو جائے کہ سب کچھ جو بھی آسمان و زمین میں پوشیدہ ہے سب اس کتاب میں موجود ہے, تو اب یا تو یہ مانو کہ کتاب کا سارا علم ہے رسول کے پاس, یہ مانو کہ کچھ ہے کچھ, تو کچھ دینا ہی نہیں تھا تو اللہ نے بھیجا کیوں؟ کچھ دینا تھا, کچھ نہ دینا تھا تو وہ اتنی دیتا جتنا بھیجتا جتنا دینا تھا. یہ پوری کتاب کا بھیجنا بتایا جا رہا ہے کہ عالم کتاب, علم کتاب رکھنے والا ہر دور میں ایک نہ ایک ہونا چاہیے. اور ان کا رشتہ ایسا رشتہ ہو, اتنا مضبوط رشتہ ہو. بہت آسان لیتے ہیں آپ حدیث ثقلین کو, حالانکہ حدیث ثقلین پہ خود خمینی بشکن کے میں نے سنے تو نہیں مگر پڑھے ضرور ہیں کہ کتنے تفصیل سے انہوں نے حدیث ثقلین پہ, میرا خیال ہے کوئی 150 صفحے کی کتاب ہے حدیث ثقلین میں, ان کے درس کتاب نہیں بلکہ درس کا مجموعہ ہے جو انہوں نے درس دی. حدیث ثقلین کو آپ بہت ہلکا لیتے ہیں. یہ وہ رشتہ ہے کہ ہر زمانے میں, یہ کسی بھی زمانے, نہ یہاں نہ وہاں, لن یفترقا حتی یرید علی الحوض, کوئی ان کو جدا نہیں کر سکتا, نہ قرآن کو نہ اہل بیت کو, یہ دونوں ساتھ رہیں گے. یعنی یہ نہیں کہ قیامت کے دن ساتھ ہوں گے اور ابھی ساتھ ہے, نہیں, کوئی بھی زمانہ ہو یہ دونوں ساتھ رہیں گے اور ان کا رشتہ ابدی رشتہ ہے. لن یفترقا نفی ابدی ہے نا, نفی ابدی, نہ یہاں نہ وہاں ٹوٹنے والا نہیں ہے یہ رشتہ, ہمیشہ یہاں تک کہ یریدا علی الحوض, یہ دونوں حوض پر آ جائیں. بس اب اہل بیت کو سمجھنے کے لیے کہاں جانا پڑے گا؟ ایک نے کہا میں صاحب کتاب ہوں, ایک نے کہا اہل بیت ہے میرے پاس, ایک نے کہا میری لیے کتاب کافی, معذرت کے ساتھ اگر مجھ جیسا کوئی آدمی یہ کہہ دے اپنے اوپر رکھ کے کہہ دوں آپ کو برا نہ لگے. ایک نے کہہ دیا میرے لیے کتاب کافی, میں نے کہہ دیا میرے لیے اہل بیت کافی. خدا کے بندو اللہ سے تو پوچھو, اس کے رسول سے تو پوچھو کہ کیا کافی ہے. جب قرآن, بس آخری بات آج کی میں ڈسکس کی, واعتصموا بحبل اللہ جميعا ولا تفرقوا, سنتے رہتے ہیں آپ, یہ رسی ہے کیا اللہ کی؟ یہ حبل متین ہے کیا؟ کیا ہے یہ رسی؟ وہاں سے تو پوچھ لو, قرآن مجید رسول سے پوچھ لو کہ کدھر دوڑ رہے ہو, کدھر دوڑ رہے ہو, فیصلہ کرو نا کہ حبل متین کیا ہے, وہ رسی کیا ہے جس کے ذریعے سے اللہ تک پہنچا جا سکتا ہے. رسی کے لیے کم از کم دو دھاگوں کی ضرورت ہے, ورنہ رسی بنے گی؟ جب آپس میں بل دیں گے بٹیں گے جب بھی تو رسی بنے گی نا, دو ہوں, چار ہوں, دس ہوں, بارہ ہوں, چودہ ہوں, جتنے بھی ہوں, لیکن کم از کم دو. اکیلے دھاگے سے کچھ بھی نہیں بن جائے, اس لیے رسی کا ذکر ہوا, دھاگے کا ذکر تھوڑی ہوا, کیونکہ رسی کم سے کم دو کو جب بل دیں گے آپس میں تب رسی بنے گی, ورنہ رسی تو وہاں اشارہ تو کیا کہ اللہ کی رسی کو مضبوطی سے تھام لو. تو کم از کم ڈھونڈو نا وہ دو کون ہیں کہ جو اس طرح جڑے ہوئے ہیں کہ جن کو علیحدہ کیا ہی نہیں جا سکتا, ورنہ رسی رہے گی نہیں. رسی کہاں رہے گی علیحدہ کرو گے؟ رسی اسی وقت میں ہوگی جب دونوں آپس میں ملے رہیں گے, جڑے رہیں گے. تو وہ کہہ رہے پروردگار عالم رسی فرما رہا ہے اسے, کہیں قرآن کے بھی لفظ استعمال ہوا, کہیں اہل بیت کے لیے الگ بھی روایات میں استعمال ہوا, لیکن ہم آسان کر کے مطلب بتا رہے ہیں کہ بھائی جب قرآن علیحدہ نہیں کر رہا کہ رسی جب ہی رہے گی جب دونوں ساتھ ساتھ رہیں گے, اس کو تھامے رکھو, اس رسی کو مضبوطی سے, نہ تم اس پہ لڑو نہ تم اس پہ لڑو, دونوں کو ساتھ رکھو, قرآن اور اہل بیت کو. بس یہی قرآن فرما رہا ہے, پروردگار عالم ارشاد فرما رہا ہے, یہی اللہ کا رسول فرما رہا ہے, انی تارکن فیکم الثقلین, کتاب اللہ ہے وعترتی اہل بیتی, دو چیزیں چھوڑ کے جا رہا ہوں, ایک نہیں. کتنی چیزیں؟ یہ ہے وہ رشتہ جو ہم نے عنوان قرار دیا, ایک قرآن اور دوسرا دو چیزیں. اب حضور فرمانے کے لن یفترقا, کبھی بھی جدا نہیں ہوں گے, کبھی نہ یہاں نہ وہاں. اس کا مطلب یہ کہ گمراہی میں ہے وہ جو کہتا ہے کہ ایک چیز میرے پاس ہے. انصاف سے فیصلہ کیجیے آپ, ٹھیک ہے نا, میں بھی بڑا جذباتی ہوں, مگر دیکھیے یہاں جب بات آ جائے دین کی مکتب کی تو پھر کس کی اطاعت کرنی ہے؟ اپنے مولا کی اطاعت کروں گا نا، پھر اللہ رسول اور اولی الامر کی اطاعت. میرا اولی الامر وہ نہیں جو بندوق کے زور پہ آ کے بیٹھ جائے، میرا اولی الامر وہ نہیں جو بغاوت کر کے دوسروں کی قتل و غارت گری کر کے تخت کے اوپر قبضہ کر لے. آپ جانتے ہیں کہ ہمارا اولی الامر کون ہے؟ دنیا کے اولی الامر بدلتے رہتے ہیں، جس کے پاس طاقت ہوئی وہ اولی الامر ہو گیا، دوسرا والے کو پھر ویلن بنا دیا، دیا والا ہیرو بن گیا، ٹھیک ہے نا. لیکن ہمارا اولی الامر جو ہے وہ اولی الامر ہے، ہر زمانے میں، سامنے ہو یا نہ ہو، سامنے ہو یا نہ ہو، اولی الامر ہے نا. تو اطاعت کس کی کرنی ہے؟ اللہ رسول اور اولی الامر کی. تو اب یا تو انکار کر دو کہ کوئی اولی الامر نہیں ہے. اس آیت میں اس لیے نام تھوڑی لیا گیا، اولی الامر کہا گیا، کیونکہ یہ اولی الامر کی ولایت علی پر رکنے والی تھوڑی ہے. جب ظاہری وجود نہ ہو میرے مولا کا سامنے تو کوئی اولی الامر تو ہونا ایک. بس آج بھی ایک اولی الامر ہے یا نہیں ہے؟ اچھا وہ جب آئے گا پردے غیب سے ظاہر ہوگا تو کیا کرے گا، کس کی طرف دعوت دے گا؟ آپ بتائیے، آپ بتائیے تاکہ ریکارڈ میں آ جائے بات. وہ کس کی طرف دعوت دے گا، کس کی طرف بلائے گا؟ اللہ کے دین کی طرف بلائے گا نا، اس لیے ہم اس کی طرف جائیں گے، کیونکہ وہ اللہ کے دین کی طرف بلا رہا ہے. اس لیے اس پر جان قربان کرنا، اللہ پر جان قربان کرنا ہوگا، کیونکہ وہ اللہ کے لیے بلا رہا ہے. بس اسی لیے دنیا کی سمجھ میں نہیں آتا کہ کربلا میں جو مائیں اپنے بچوں سے کہہ رہی ہے کہ صبح حسین پہ قربان ہو جانا، کیوں کہہ رہی ہے کہ حسین پر قربان ہو جانا؟ کسی ماں نے یہ نہیں کہا، جہاں تک میرا ناقص علم ہے، میں یہ دعویٰ نہیں کر سکتا کہ میں نے ساری کتابیں پڑھ ڈالی، لیکن جتنا ناقص علم ہے اور یہ 54-55 سال کے سن تک جہاں تک سنتا چلا آیا ہوں اور پڑھتا چلا آیا ہوں، وہاں تک میں نے یہ نہیں دیکھا کہ کسی ماں نے کچھ اور کہا ہو. ہر ماں نے اپنے بچے سے کہا حسین پر قربان ہو جاؤ. انصار بھی یہ کہہ رہے ہیں کہ فرزند رسول پہ جان دینی ہے، ایسے ہی ہے نا. کیوں، کس لیے؟ عزیزو لاشعور میں یہ بات طے ہے نا کہ حسین کس کے لیے قیام کر رہے ہیں؟ اللہ کے دین کے لیے. میرے دوست، بڑی آسانی سے اس بات کو اگر کوئی سمجھنے والا ہو تو سمجھ لے گا، نہ سمجھنا چاہے تو اس کی مرضی. اس وقت نہیں سمجھ سکے، آج نہ سمجھ سکے، کیا فرق پڑتا ہے؟ سمجھنا ہی نہ چاہے. میں کہ سمجھنے والوں کے لیے جملہ کافی ہے نا. کیوں؟ جانتے ہیں کہ جو بھی قربانی دے رہا ہے، حسین کا قیام جو ہے، فرزند رسول کا قیام اللہ کے لیے. لہذا ہر ایک کی خواہش ہے کہ حسین پر قربان ہو جاؤ، حسین پر جان نچھاور کرو. کیوں؟ حسین پر جان نچھاور کرنا یعنی اللہ کے دین پر جان نچھاور کرنا، اللہ پر. اس لیے خواجہ اجمیری کہتے چلے گئے کہ حقا کے بنا لا الہ است حسین. اس لیے حکیم الامت کہتے کہتے چلے گئے پس بنا لا الہ گردید است. ایک ہی مصرع ہے دونوں کا، لفظ بدل گئے دونوں فارسی زبان کے، وہی بات انہیں نے کہا، وہی بات حکیم الامت کہہ دے تو حکیم الامت، علامہ اقبال کہہ دے تو حکیم الامت، میں کہہ دوں تو فتویٰ لگ جاتا ہے. دیکھیے تو صحیح، کیونکہ جانتے ہیں، سب جانتے ہیں، اور اس حدیث کو بھی سب مانتے ہیں کہ حسین منی وانا، اس حدیث کو مانتے ہیں، پھر جھگڑا. جانتے ہیں کہ حضور نے فرمایا کہ حسین مجھ سے، میں حسین سے. یہ میں حسین کا کیا مطلب ہے؟ اس کی تشریح میں وقت نہیں لینا چاہتا. واضح ہے بات، واضح ہے، کیونکہ خدا کا رسول جانتا ہے نا کہ میرے دین کو بچائے گا تو حسین اپنا خون دے کر بچائے گا. جس کردار کی کربلا میں ضرورت تھی، حسین نے ان میں نہ کمی کی نہ اضافہ. یا یوں کہیے کہ جتنے کرداروں کو چاہیے تھا، درکار تھے جتنے کردار، یا جتنے سپاہی کربلا کی مارکے، کربلا کے مارکے کو سر کرنے کے لیے، اتنی ہی فوج لایا تھا حسین. یہ نہ سمجھے گا کہ جنگ کا پتہ ہی معلوم نہیں تھا، علم نہیں تھا حسین کو، اس لیے بیویوں کو، بچوں کو لے آئے. نہیں، جانتے ہیں کہ شریکت الحسین کی ضرورت ہے، زینب کی ضرورت ہے، ورنہ کربلا 10 محرم کو ختم. جانتے ہیں کہ 4 سال کی بچی سکینہ کی ضرورت ہے، ورنہ شام کیسے فتح ہوگا؟ سلام ہو اس ماں جناب ام رباب پر جو شب عاشور اس لیے رو رہی ہے کہ میرا کوئی بچہ اتنا بڑا نہیں کہ تلوار چلائے. خلاصہ اپنے الفاظ میں کر رہا ہوں روایات کا، ایک 4 سال کی بچی سکینہ ہے یا چند ماہ کا علی اصغر؟ کاش علی اصغر ہی اتنا بڑا ہوتا کہ تلوار چلا لیتا، میں بھی کل میدان میں بھیج دیتا. سب اپنے اپنے بچوں کو بھیجیں گے. کیسی نیت تھی اس کنیز خدا کی، اور مشیت کو کتنا پسند آیا یہ انداز کہ جیسے مشیت نے بھی طے کر لیا کہ فاتح کربلا بھی ام رباب کا بیٹا علی اصغر، اور فاتح شام بھی اسی ام رباب کی بیٹی سکینہ. بس آج مجھے میرے بچوں نے کہا ہے کہ جناب سکینہ کی شہادت پڑھ دی جائے، کیونکہ 13 سفر کو عموماً ہماری یہاں بھی پڑھی جاتی ہے. میں تاریخ کی مناسبت سے نہیں، لیکن کیونکہ بچوں نے مجھ سے کہا ہے تو بس میں وہیں پر لانا چاہتا ہوں آپ کو. کون سی بچی ہے سکینہ؟ کوئی بعید نہیں ہے کہ ظاہر ہے کہ جناب اسماعیل نے ایڑیاں رگڑی، زمزم جاری ہوا کہ نہیں ہوا، تو بس کائنات کا امام ہے حسین، کوئی بعید نہیں کہ ٹھوکر ماری ہو چشمہ جاری ہو گیا. لیکن بچی کا ضبط اور حوصلہ تو دیکھیے، جو صبح سے فریاد کر رہی ہے ہر آنے جانے والے سے پانی کے لیے. شاید اتنا کہا ہو حسین نے کہ علی اصغر پیاسا گیا ہے، باقی باتیں اپنی جگہ. ایک داغ لگ جائے گا نا کربلا میں کہ ایک بچی پیاس برداشت نہ کر سکی، پیچھے ہٹ گئی سکینہ. بابا اب کسی سے پانی نہیں مانگوں. دیکھیں میں بڑے چھان پھٹک کے کھنگال کے بات کرتا ہوں احتیاط، یقیناً اس کے بعد بچی نے کسی موقع پہ پانی پیا نہیں پیا، میں اس کے بارے میں نہیں جانتا، پیا ہوگا اتنے عرصے تک رہے. لیکن جہاں تک مانگنے کی بات ہے، عصر عاشور کے بعد اس بچی نے کسی سے پانی نہیں مانگا، مانگا نہیں. اور میرے پاس مثالیں موجود ہیں، ایک یہی مثال، اور دوسرا موقع وہ ہے کہ جب زلجنہ واپس پلٹا ہے زین ڈھلکی ہوئی زخموں سے چھل لی، تیروں سے چھل لی، اور در خیمہ پہ آ کے فریاد بلند کر رہا تھا. بیویاں نکلی تھی اپنے حلقے میں لے لیا تھا، یہی بچی آگے بڑھی تھی، اس نے زلجنہ کے گلے میں باہیں ڈالی تھی، رخساروں پہ رخسار رکھ کے، منہ پہ منہ رکھ کے بس اتنا کہا تھا، اے میرے بابا کے زلجنہ بس یہ بتا دے جب شمر کا خنجر میرے بابا کے گلے پر چل رہا تھا. کسی نے میرے بابا کے گلے تھوڑا سا پانی ٹپکایا تھا. اپنی پیاس نہیں، بابا کی پیاس سکینہ کو یاد. دوسری منزل دکھاؤں آپ کو، شام غریبہ میں کی جو روایت ہے کہ زوجہ حور فاقہ شکنی کا سامان لے کر آئی ہے، رکھا ہے. زینب نے سکینہ کا شانہ ہلایا، بیٹا اٹھو پانی آ گیا. گھبرا کے بچی کہتی ہے میرا چچا آ گیا. نہیں سکینہ، چچا نہیں آیا، چچا نہیں آیا. یہ حور کی بیوہ فاقہ شکنی کا سامان لائی ہے میری بچی. حسرت بھری نگاہوں سے پانی کو دیکھا، پانی کے کوزے کو دیکھا، پھر سوال کیا سکینہ نے، پھوپھی اماں سب نے پانی پی لیا؟ ثانیہ زہرا فرماتی ہے نہیں میری بچی، کسی نے بھی نہیں پیا. کہ پھوپھی اماں پھر پہلے مجھے کیوں دیا جا رہا؟ بیٹا تو سب سے چھوٹی ہے نا، بچوں کا پہلے حق ہوتا. بس اتنا سنا اس بچی نے پانی کا کوزہ لیا اور دوڑی قتلگاہ کی طرف. پیچھے پیچھے زینب آواز دیتی ہوئی، میری بچی سکینہ کہاں جا رہی ہے، کہاں جا رہی ہے؟ بچی نے پلٹ کر جواب دیا، پپی اما ابھی تو آپ نے کہا تھا جو سب سے چھوٹا ہوتا ہے پہلے اس کا حق ہوتا ہے. پپی اما میرا ننھا بھائی علی اصغر بھی تو پیاسا. मैंने आपको कल बताया कि किस तरह सकीना को लेकर गए थे शाम तक। अब आइए शाम के जिंदान में ये बच्ची, यही मैदान है, यही इम्तिहान है। ये कौन सा इम्तिहान है जिसके लिए नकल करते हैं कि हुसैन ने खुद मांगा था, दुआ मांगी थी, ऐसी बेटी हो जो मेरे बगैर न रह सके, मैं उसके बगैर न रह सके। और जब अल्लाह की राह में छोड़कर जाना पड़े तो मैं छोड़कर चला जाऊं। यह है सकीना। किस तरह से शब रोज जिंदान में गुजर रहे हैं सकीना के, दिन भर जो मंजर कशी की जाती है, कौन एक एक लम्हे को ला सकता है जब्त तहरीर में, मगर जो मंजर कशी की जाती है वो यूं की जाती है कि दिन होता था तो दरे जिंदान पे बैठी होती थी, सलाखें पकड़े, आने जाने वालों से पूछती रहती थी कोई इराक जा रहा है, कोई करबला जा रहा है। अगर किसी ने कह दिया कि हाँ मैं इराक जा रहा हूं तो पूछती थी क्या करबला से गुजरेगा, वो नहीं भी जा रहा होता था तो कहता था तेरी खातिर चला जाऊंगा, बता तेरा कौन है, जा करबला में तेरी मुलाकात मेरे बाबा से होगी, उसे मेरा सलाम कहना, तुम्हारी सकीना ने सलाम कहा। तेरे बाबा का नाम क्या है, मेरे बाबा का नाम है हुसैन इब्ने अली,
मदीने का ताजदार है मेरा बाबा,
मदीने का ताजदार है मेरा बाबा। और अगर मेरा बाबा तुझसे कहे कि मैं सकीना को खेमे में छोड़कर आया था,
तू बता देना जो कुछ देख रहा है,
बता देना कि अपनी आंखों से शाम के जिंदान में देख कर आ रहा। और वो मुसाफिर इस बच्ची के हाल पे रोता हुआ आगे बढ़ जाता होगा। रात होती है, सिसकिया लेती है, रात रात भर अपने बाबा को याद करती, जैसा कि मंसूबा है आज की तारीख 13 सफर, कौन सी 13 सफर मुझे नहीं मालूम, लेकिन वो शब आ गई जिस शब का वादा है हुसैन और सकीना की मुलाकात का। सूरज ढला, बच्ची ने गिरियाजारी शुरू कर दी, बाबा को याद करती है, बाबा मुझे छोड़कर कहां चले गए, बाबा मुझे लेने के लिए कब आओगे। रोते रोते बच्ची गश में चली गई, मां ने अपनी आगोश में ले ली, कुछ ही देर आंख लगी थी कि बच्ची घबरा के उठी और पहले से ज्यादा शिद्दत के साथ गिरिया करती है, बाबा को याद करती है। मां चुप कराती, बच्ची कहती है मां अभी तो बाबा मेरे पास बैठे थे, अभी तो बाबा मेरे पास बैठे थे। फूफी ने चुप कराया, बच्ची कहती है अभी तो बाबा मुझसे कह रहे थे सकीना हम भी बहुत बेकरार हैं तुम्हारे बगैर, सकीना जल्दी से हमारे पास आ जाओ। भाई ने चुप कराना चाहा, बच्ची कहती है भैया एक बार बाबा का सर दिखा दो, एक बार बाबा से मिला दो। बस गिरिया शोर गिरिया बुलंद हुआ, दरोगे जिंदा को भेजा गया, देखो क्या मसला है। आया पूछा सैयद सज्जाद से क्या सबब है इस शोरे गिरिया का, सीधे सज्जाद आगे बढ़े, सलाखें थाम कर कहा भाई आज मेरी बहन की हालत बहुत खराब है, कुछ देर के लिए इसके बाबा का सर ला दे, ये खामोश हो जाएगी। पैगाम पहुंचाया गया, बच्ची पे तरस खा के नहीं, इस शोरे गिरिया को खत्म करने के लिए हुक्म दिया गया कि सर ले जाओ जिंदान में। सर लाया गया, सीधे सज्जाद के हवाले किया गया, सीधे सज्जाद ने सीने से लगाया, बोसे लिए पेशानी के रुखसारों के, बाबा को सलाम किया, आवाज दी सकीना बाबा का सर आ गया। बस सुना के बाबा का सर आ गया, दौड़ी दौड़ी आई, भाई से बाबा का सर लिया, अपनी गोद में भर लिया सर को, बैठ गई जमीन पर, मुंह पे मुंह रख के रो रही है, गिला कर रही है, शिकवा कर रही, बाबा
बाबा जब मालूम था सकीना आपके बगैर नहीं रह सकती तो मुझे छोड़कर क्यों चले गए? बाबा अगर छोड़कर ही जाना था तो मुझे साथ क्यों लाए थे? बाबा अगर छोड़कर ही जाना था तो मुझे अपने सीने पर सोने का आदि क्यों बनाया था? बाबा सकीना तुम्हारे बगैर नहीं रह सकती। बाबा आ गए हो तो सकीना जाने नहीं देगी, मुझे छोड़ कर ना जाना, बाबा मुझे अपने साथ लेकर जाना। अजीब अंदाज में बच्ची बयान कर रही है, हरम ने सर पीट पीट कर रोना शुरू कर दिया। अचानक बच्ची की आवाज भी बंद हो गई, गिरिया भी बंद हो गया, आंखें भी बंद हो गई। माँ के दिल को करार आ गया, मेरी बच्ची सो गई। फूफी जैनब मुतमईन हो गई कि मेरी बच्ची सो गई। सबने सुकून का सांस लिया, मगर एक आदमी है जिंदान में, सैयद सज्जाद। इधर सकीना की आंखें बंद हुई, आवाज बंद हुई, अपनी जगह से खड़े हुए कहते हुए इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। घबरा कर जैनब ने कहा, ए बेटा सैयद सज्जाद, ये कलमा जारी किया जबान पे, अभी तो सोई है मेरी बच्ची, अभी तो सो। सज्जाद कहते हैं, हाँ सो गई मेरी बहन सकीना, मगर अब ऐसी सोई है कि कयामत के दिन ही यहाँ से उठेगी। कब्र बनाई सैयद सज्जाद ने, दफना दिया उसी पैराहन में सकीना को। अहले बैत ने आंसुओं से तर किया कब्र सकीना को। वाकई करबला तमाम हो गया, कैदी कैद से रिहा हो गए, मकान भी मिल गया, मातम भी हो गया, अमारियां तैयार, बीबियां सवार होने जा रही हैं। जैसज्जा बुलाया, बुलाकर कहा, बेटा तेरी माँ उम्मे रुबाब का पता नहीं चलता कहाँ है। सैयदे सज्जाद फरमाते, फूफी अम्मा मेरे पीछे पीछे आइए। आगे आगे सैयदे सज्जाद, पीछे सब बीबियां। कुछ दूर चली थी, सानिये जहरा फरमाती है, बेटा ये तो तुम जिंदान की तरफ जा रहे हो। कोई जवाब नहीं दिया सैयद सज्जाद ने, जिंदान का दरवाजा खोला, अंदर दाखिल हुए। अब जो बीबियां दाखिल हुई तो क्या मंजर देखा, उम्मे रुबाब सकीना की कब्र पर ऐसे छा गई थी जैसे बच्ची को अपनी आगोश में लिया हुआ। बयान कर रही है सकीना, तूने सुना हम आजाद हो गए। सकीना तू मदीने को बहुत याद करती थी, सकीना हम मदीने जा रहे हैं, अमारियां तैयार हैं, तेरी माँ तुझे इस तारीख जिंदान में छोड़ कर कैसे चली जाए? मेरी बच्ची अगर मदीने में किसी ने पूछ लिया मेरी बहन सकीना।